لسدن ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ السلام علیکم۔ پاکستان میں اس وقت رات کے 9، بھارت میں 9:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ۔ بلوچستان کی حکومت نے کوئٹہ کے علاقے ہزارہ ٹاؤن میں پیش آنے والے واقعے کی تحقیقات کے لیے اعلیٰ سطح کی کمیٹی تشکیل دے دی ہے، جو 15 روز میں واقعے کی رپورٹ صوبائی وزارت داخلہ کو پیش کرے گی۔ پولیس حکام کے مطابق اس واقعے میں ملوث 12 افراد کو حراست میں لیا جا چکا ہے۔ کوئٹہ کے ڈپٹی انسپکٹر جنرل پولیس عبد الرزاق چیما کا کہنا ہے کہ ہفتے کی شام کوئٹہ شہر کے نواحی علاقے ہزارہ ٹاؤن میں ایک حجام کی دکان میں بیٹھے 3 پشتون نوجوانوں پر پہلے گھونسوں اور لاتوں سے تشدد کیا گیا، بعد ازاں ان کو چاقو سے شدید زخمی کر دیا گیا اور ان کے کپڑے بھی پھاڑ دیے گئے۔ پولیس نے 3 زخمی نوجوانوں کو سول ہسپتال منتقل کیا تھا، جہاں ایک نوجوان بلال نورزئی زخموں کی تاب نہ لاتے ہوئے دم توڑ گیا۔ تاہم دیگر زخمی نوجوان اب بھی زیر علاج ہیں۔ ڈی آئی جی کا کہنا تھا کہ اس واقعے میں غفلت برتنے پر مقامی تھانے کے ایس ایچ او اور 4 دیگر ذمہ دار اہلکاروں کو معطل کیا گیا ہے۔ پولیس کے مطابق حجام کے گھر سے واقعے میں استعمال ہونے والی گاڑی بھی برآمد کر لی گئی ہے۔ امریکہ میں پولیس اہلکار کے ہاتھوں سیاہ فام شخص کی ہلاکت کے بعد مختلف ریاستوں میں پرتشدد احتجاج اور لوٹ مار کا سلسلہ 5ویں روز بھی جاری رہا۔ حکام نے حالات کی سنگینی کے پیش نظر دارالحکومت واشنگٹن ڈی سی سمیت کئی اہم شہروں میں کرفیو نافذ کر دیا ہے۔ حکام نے بدامنی کا مرکز بننے والے شہروں واشنگٹن ڈی سی، ہیوسٹن، منیاپولس اور لاس اینجلس میں رات کا کرفیو نافذ کیا ہے۔ شکاگو، میامی، ڈیٹرائٹ اور فلاڈیلفیا بھی 39 شہروں میں شامل ہیں جن میں رات کے وقت مظاہرے کرنے پر پابندی لگا دی گئی ہے۔ امریکہ کی ریاستوں ٹیکساس اور ورجینیا میں ایمرجنسی نافذ کر دی گئی ہے۔ واشنگٹن ڈی سی کے میئر کی جانب سے جاری حکم نامے میں کہا گیا ہے کہ کرفیو کا نفاذ رات 11 بجے سے صبح 6 بجے تک ہوگا۔ اتوار کو ایک مرتبہ پھر منیاپولس، لاس اینجلس اور واشنگٹن ڈی سی سمیت کئی شہروں میں مظاہرین اور پولیس کے درمیان جھڑپیں ہوئیں۔ پرتشدد احتجاج کے دوران دکانوں میں لوٹ مار کے واقعات بھی رپورٹ ہوئے ہیں۔ نیو یارک اور میامی میں بھی بڑے پیمانے پر احتجاج ہوئے ہیں، جبکہ وائٹ ہاؤس سے ملحقہ پارک میں مظاہرین کے احتجاج کے بعد مظاہروں سے نمٹنے والی فورس کے دستے تعینات کر دیے گئے ہیں۔ مظاہرین کو منتشر کرنے کے لیے پولیس کے ساتھ نیشنل گارڈز کو بھی مختلف مقامات پر تعینات کیا گیا ہے۔ مقامی رہنماؤں نے مظاہرین سے اپیل کی ہے کہ وہ سیاہ فام شخص جارج فلائٹ کی موت پر تشدد کے بتائے اپنے مطالبات حکام کے سامنے رکھیں۔ امریکہ میں صحت کے حکام نے انتباہ کیا ہے کہ ملک میں جاری مظاہروں کی وجہ سے کرونا وائرس کا حملہ ایک بار پھر زور پکڑ سکتا ہے۔ ان میں شامل افراد کرونا وائرس کے خلاف احتیاطی تدابیر پر عمل نہیں کر رہے ہیں، بہت کم مظاہرین ماسک پہنتے ہیں اور ایک دوسرے سے دوری کا بالکل خیال نہیں رکھتے۔ چند لیڈر مظاہرین سے پرام رہنے کی تلقین کر رہے ہیں اور انہیں بتا رہے ہیں کہ اس طرح وہ اپنی زندگیوں کے لیے خود خطرہ پیدا کر رہے ہیں۔ پاکستان اور بھارت کے درمیان پہلے سے کشیدہ تعلقات میں ایک نیا سفارتی تنازعہ پیدا ہو گیا ہے، جب بھارت نے نئی دہلی میں تعینات پاکستانی ہائی کمیشن کے 2 اہلکاروں پر جاسوسی کا الزام عائد کیا ہے۔ نئی دہلی ان افراد کو ناپسندیدہ قرار دے کر ملک سے نکل جانے کا حکم دے رہا ہے۔ پاکستان نے بھارت کے ان الزامات کو مسترد کیا ہے اور نئی دہلی کے اقدام کو سفارتی تعلقات سے متعلق ویانا کنونشن کی خلاف ورزی قرار دیتے ہوئے اس کی مذمت کی ہے۔ بھارت کی وزارت خارجہ کی طرف سے اتوار کو جاری ہونے والے ایک بیان کے مطابق بھارتی حکام نے پاکستانی ہائی کمیشن کے 2 اہلکاروں کو مبینہ طور پر جاسوسی میں ملوث ہونے کی بنا پر حراست میں لے لیا تھا، لیکن بیان میں اہلکاروں کی شناخت ظاہر نہیں کی گئی ہے اور نہ ہی الزامات کی مزید تفصیل دی گئی ہے۔ بھارتی وزارت خارجہ نے کہا ہے کہ 2 اہلکار مبینہ طور پر ایسی سرگرمیوں میں ملوث تھے جو سفارتی مشن کے اہلکاروں کی حیثیت سے مطابقت نہیں رکھتی، لہذا بھارتی حکومت نے انہیں ناپسندیدہ قرار دے کر 24 گھنٹوں میں ملک سے نکل جانے کا حکم دیا ہے۔ بھارتی وزارت خارجہ کے بیان میں کہا گیا ہے कि नई दिल्ली में तैनात पाकिस्तान के नाजम उल उमूर को भारत की वजारत खारजा तलब करके उनसे इस मामले पर एहतजाज भी किया गया। खबरें खत्म हुई।
अस्सलामु अलैकुम, वॉइस ऑफ अमेरिका वाशिंगटन से आज के खुसूसी शो के साथ मैं हूं यास्मीन जमील। कोरोना वायरस यूं तो हर उम्र के लोगों को निशाना बना रहा है, लेकिन इसका ज़्यादातर शिकार उम्र रसीदा अफराद बन रहे हैं। यहां अमेरिका में उम्र रसीदा अफराद खुद और उनके ख़ानदान के अफराद उनकी बहुत हिफाजत कर रहे हैं और वो ज़्यादातर अपने अपने घरों में ही रह रहे हैं और घर से बाहर जाने में हत्तुल इमकान एतराज़ कर रहे हैं और वो अपने घरों में ही अशिया खुर्दनोश की डिलीवरी भी करवा रहे हैं। लेकिन यहाँ उम्र रसीदा अफराद के लिए सरकारी और निजी सतह पर बहुत से मराकज भी मौजूद हैं जहाँ वो मुस्तकिल तौर पर रहते हैं या फिर कुछ घंटों के लिए दिन में वहाँ जाते हैं और अपना वक्त मुख्तलिफ सरगर्मियों में गुजारते हैं। आज के प्रोग्राम में हम यहाँ अमरीका में कायम उम्र रसीदा अफराद के मराकज के बारे में आपको मालूमात फराहम कर रहे हैं। इस वक्त हमारे साथ मौजूद हैं एक नर्सिंग सेंटर में काम करने वाले एक फिजिकल असिस्टेंट थेरेपिस्ट आतिफ फारूकी, जिनसे हम पूछते हैं कि अमेरिका में उम्र रसीदा अफराद के लिए क्या बंदोबस्त होता है सरकारी सतह पर या निजी सतह पर।
यहाँ पर एक्चुअली काफी है माशाल्लाह से, यहाँ पर असिस्टेड लिविंग्स हैं जहाँ पर उनको कम से कम हेल्प चाहिए होती है मगर फिर भी हेल्प चाहिए होती है। इसी तरह से जिस सेटिंग में मैं हूँ वो है नर्सिंग होम सेटिंग, जहाँ पर बेसिकली वो काफी हद तक डिपेंडेंट होते हैं, उनकी सारी नर्सिंग केयर, उनका बाथरूम, ग्रूमिंग, उनका फिजिकल थेरेपी का जो मेरा एस्पेक्ट है, फिजिकल थेरेपी, ऑक्यूपेशनल थेरेपी एंड स्पीच थेरेपी, और रिहैब टीम एक होती है जो कि पूरा एक डिपार्टमेंट होता है। एंड बाकी ये होता है कि नर्सिंग टीम होती है, नर्सिंग असिस्टेंट्स होते हैं वहाँ पर, एड्स होते हैं जो कि उनके बाकी सब जरूरियात को पूरा करते हैं। तो हमारा ताल्लुक जो होता है उसमें उनको गेटिंग बैक टू नॉर्मल वाली बात होती है, तो उसमें फिजिकल थेरेपी डील्स विद उनके वॉकिंग के साथ, उनका बेड ट्रांसफर्स, उनके बेड मोबिलिटी, उनकी ट्रांसफर ट्रेनिंग, ये फिजिकल थेरेपी का होता है, प्लस ये कि स्ट्रेंथनिंग एक्सरसाइजेस एंड गेटिंग देम बैक टू नॉर्मल। तो ऑक्यूपेशनल थेरेपी उसमें ये होता है कि उनके अपर बॉडी स्ट्रेंथनिंग और बाकी ये कि उनका टॉयलेटिंग, उनका बाथरूम बजाना, ऑल दीज काइंड ऑफ थिंग्स जस्ट टू गेट देम बैक टू नॉर्मल, आई मीन ट्रेनिंग देम ऑन एक्टिविटीज ऑफ डेली लिविंग। तो ये ऑक्यूपेशनल थेरेपी का। स्पीच थेरेपी का ये होता है कि उसमें दे नीड टू बी एबल टू स्वॉलो, दे नीड टू बी एबल टू ईट नॉर्मली। फिर उसके बाद ये होता है कि जैसे अगर वो मिसाल के तौर पे रेगुलर खाना नहीं खा पा रहे तो उनके लिए फिर ये होता है कि वो प्यूरेड या उनका थिकन लिक्विड्स होते हैं, ऑल काइंड ऑफ डिफरेंट टेक्सचर्स ऑफ खाना जो है उनको ट्राई किया कराया जाता है, सो दैट दे आर मोर कंफर्टेबल बिफोर दे स्टार्ट चोकिंग।
और डे केयर भी इनके होते हैं उम्र रसीदा अफराद के लिए?
जी होते हैं, बिल्कुल होते हैं। यहाँ पर हैं, काफी हैं जिसमें एक्चुअली डे केयर से अब इन लोगों ने, क्योंकि फैसिलिटीज की कॉस्ट काफी आती है, तो अब इन्होंने इस तरह से कर दिया है कि जहाँ पर जो वर्कर्स हैं या नर्सेज हैं या जो भी डे केयर एड्स हैं, उन्होंने फिर छोटे छोटे पर्सनल डे केयर बन गई हैं जगह, या फिर ये कि इंस्टेड थेरेपिस्ट यानी जो नर्सेज हैं वो फिर घरों में जाके उनके साथ पूरा दिन गुजारते हैं। तो वो कॉस्टली है काफी, मतलब पर्सनल अटेंडेंट पर्सनल, तो देयर आर सम इंश्योरेंसेस जो उसको कवर करते हैं मगर सम डोंट। तो फिर ये होता है कि वो इधर नर्सिंग होम में लॉन्ग टर्म हो जाते हैं, क्योंकि नर्सिंग होम में लॉन्ग टर्म केयर भी होता है, तो वहां पर भी होता है कि बस आई मीन बेसिकली देयर देयर फॉर द रेस्ट ऑफ देयर लाइव्स, क्योंकि उनको इतनी हेल्प चाहिए होती है।
अच्छा, तो उनकी उनको फिर गवर्नमेंट उनका सारा बोझ बर्दाश्त करती है या वो खुद करते हैं?
मेडिकेयर कवर करता है ज्यादातर जी।
तो खा वो
सब्सिडी जो भी उनकी इंश्योरेंस होती है वो कवर करती है।
तो क्या ये वो बूढ़े अफराद होते हैं जो कि गरीब भी होते हैं, या हर बूढ़ा जो है वो इसमें जा सकता है इस नर्सिंग होम्स में?
हर बूढ़ा जा सकता है बेसिकली, मगर आपकी इंश्योरेंस जैसे डिपेंड करता है। जैसे हम लोग, हमारा जो बड़ा शहर जहाँ पर करीब में है वो है डिट्रॉइट, तो वहां पर आपको बहुत से ऐसे मिलेंगे जो कि यानी उनके हालात ऐसे नहीं है कि वो बाहर रह सके या वहां बाहर कहीं उनकी केयर हो सके, या फिर ये कि जैसे अमेरिका का फैमिली स्ट्रक्चर आप जानती हैं कि भाई टेक केयर करने वाला कोई है नहीं, बच्चे यहाँ पर कोई ज्यादा सपोर्टिव नहीं होते, या फिर ये कि उनकी फाइनेंशियल हालात ऐसे हैं जिसमें दे हैव नो अदर प्लेस टू गो, तो फिर ये होता है कि फिर वो नर्सिंग होम्स में आ जाते हैं डिपेंडिंग ऑन व्हाट इंश्योरेंस, मेडिकेड इज द लोएस्ट इंश्योरेंस यू कैन हैव, तो वो तो हर आदमी को मिलती है यहाँ पर, तो
अच्छा। तो ये जो नर्सिंग होम्स हैं, ये खबरें आई कि कोरोना के दिनों में ज़्यादातर जो अमवात हुई वो उम्र रसीदा अफराद की हुई, और ये वो अफराद थे जो कि नर्सिंग होम्स में थे, तो क्या ये सूरत हाल कुछ हमारे सुनने वालों को बताइए कि ऐसा क्यों हुआ?
शुरू में जैसे स्टाफ मेंबर्स की तरफ से मैं आपको बताता हूँ कि क्या हुआ कि हम लोगों को पर्सनल प्रोटेक्टिव इक्विपमेंट नहीं मिला, पीपीई जो कहलाता है, जिसकी शॉर्टेज थी काफी शुरू में। उसके बाद जो है वो अल्लाह का शुक्र है अब तो बहुत बेहतर है और सब जगह अभी तक अवेलेबल हो, मगर ये कि शुरू में बहुत लैकिंग था और उसकी वजह से हम लोग शुरू शुरू में जो थेरेपिस्ट जिनकी तबीयतें खराब हुई हैं, और मैं एक वाहिद नहीं हूँ, काफी लोग थे, मैं पर्सनली जानता हूँ तीन, एक तो थेरेपिस्ट था और दो हेल्थ केयर वर्कर्स थे हमारे साथ जो कि वेरियस नर्सिंग होम्स में काम कर रहे थे, जिनकी डेथ भी हो गई है। तो एक बंदे को मैं रियली बहुत क्लोजली जानता था, और उस वक्त जब ये खबरें मिली हैं मुझे तो मैं खुद क्वारंटीन में था, मैं अपने घर में क्वारंटीन में था उस वक्त, मुझे खुद को हो चुका था पॉजिटिव टेस्ट हो चुका था मेरा, तो ये सिचुएशन का सामना हुआ है हम लोगों का सबका। एंड बाकी नर्सिंग होम्स में जो हुआ वो इसलिए हुआ क्योंकि एक तो आप क्लोज इन्वायरमेंट में है, वहां पर आप जैसे आप समझे कि एक रूम में कभी कभार दो होते हैं, कभी तीन होते हैं, कभी चार भी रेजिडेंट्स होते हैं, तो आप उनको सेपरेट करना, उनको सबको मास्क बनाना, क्योंकि जो नर्सिंग होम में जो बड़े बूढ़े होते हैं उनकी सिचुएशन ऐसी होती है बेसिकली जैसे कोई आप समझ लें बिल्कुल किंडरगार्टन के बच्चे आप समझ लीजिए, और उसमें फिर साथ में उनकी चिड़चिड़ाहट, उनकी मैं ये नहीं करूंगा, मैं वो नहीं करूंगा, ये नहीं करूंगी, ऐसा नहीं करूंगी, तो इस तरह से जो है वो उनको कंट्रोल करना, उनको समझाना कि भाई ये क्या हो रहा है, एंड ज्यादातर जो है उनकी ऑल्टर्ड मेंटल स्टेटस भी होता है तो उनकी कॉग्निशन लेवल बहुत कम होता है, तो उनको समझाना कि भाई ये इस तरह से वायरस चल रहा है और उनका जो है वो ये सारी चीजें आपको पहननी जरूरी है, उनको ज्यादा से ज्यादा आप उनको मास्क करा सकते हैं, उसके अलावा बहुत मुश्किल होता है किसी पेशेंट को किसी भी तरह से कंट्रोल करना। अब उनको हमने जब से ये हुआ है तो हर नर्सिंग होम ने उनकी फैमिली का आना जाना बंद कर दिया, तो फ्रॉम द गवर्नर, यहाँ के जो गवर्नर है मिशिगन की और सब स्टेट्स में ये है, तो उन्होंने सब नर्सिंग होम्स में टोटली कोई भी बाहर का बंदा एक्सेप्ट फॉर हेल्थ केयर वर्कर्स कोई और बाहर से आ नहीं सकता, तो अब वो बेचारे ना अपनी फैमिली से मिल सकते हैं, ना फैमिली उनसे आके मिल सकती है, खाना पीना कोई कभी अगर लेके आता तो वो भी सब खत्म हो गया, तो मेंटली वो एक बहुत बुरी चीज हो गई उनके लिए। दूसरी चीज ये कि स्टेइंग इन द नर्सिंग होम क्या है कि वो बेचारे अपने कमरों से बाहर नहीं निकल सकते, तो उनको कमरों में ही महदूद किया हुआ है, तो वो उनको समझ में नहीं आता क्योंकि वहां पर भी रहते हुए बहुत से इतने ऐसे हैं जिनके इतने अरसे से रह रहे हैं कि उनके दोस्त यार बन जाते हैं वहीं पर ही, तो उनसे भी नहीं मिल सकते, तो उसमें क्या हुआ कि एक तो बीमारी और फिर उसके बाद लोनलीनेस, तो ये सारी चीजें मिल के जो है ना बहुत बुरा असर हुआ बेचारों के ऊपर, बड़े बूढ़ों के ऊपर, एंड अनफॉर्चुनेटली बहुत बड़ी तादाद में यहाँ पर जो है नर्सिंग होम में डेथ्स हुई हैं, स्टाफ मेंबर्स भी बहुत से गए हैं, ऑल ओवर यूएस काफी स्टाफ मेंबर्स का इंतकाल हुआ है, हेल्थ केयर वर्कर्स, डॉक्टर्स, नर्सेज।
तो आप जिस नर्सिंग होम में हैं, आप कितने पेशेंट्स को हैंडल कर रहे थे और क्या वो सब कोरोना के पेशेंट्स थे?
शुरू में ऐसा हुआ था कि इक्के दुक्के केसेस आ रहे थे, तो दे वांट टू मेनी, सही है ना, मगर ये कि वो इतनी जल्दी फैला है नर्सिंग होम्स में कि उनको हैंडल करना, उसको कंटेन करना बहुत मसला हो गया था, فلال جو ہے زیادہ تر نرسنگ ہومس میں یہ ہوا ہے کہ انہوں نے کووڈ 19 کا یونٹ بنا دیا, صحیح نا؟ تو ایک پورا ہال پہ انہوں نے ڈیڈیکیٹ کر دیا کہ بھائی سارے جتنے بھی کووڈ 19 کے پیشنٹس ہیں وہ یہیں پر آئیں گے. اچھا, ٹیسٹنگ وغیرہ کے لحاظ سے ٹیسٹ کی بھی بہت شارٹیج تھی, صحیح نا؟ تو اس میں شروع میں یہ ہو رہا تھا کہ وہ ٹیسٹ کروایا, اس کے بعد کتنے عرصے کے بعد ان کا ریزلٹ آ رہا ہے, جب تک اس نے کتنوں کو انفیکٹ کر دیا اور کہاں کہاں وہ انفیکشن پھیلا, وی ڈونٹ نو, صحیح نا؟ تو اس میں اب جو ہے فی الحال یہ سچویشن ہے کہ زیادہ تر نرسنگ ہومس میں وہ کیا کرتے ہیں کہ روٹیشنز میں, جیسے ہماری تھراپی ٹیم جو ہے وہ دو بندے, ایک آکوپیشنل تھراپسٹ ایک فزیکل تھراپسٹ جو ہے وہ اسائن کر دیا جاتا ہے اس دن کے لیے, جس ٹو کنٹرول دی انفیکشن. انہوں نے جو ہے وہ یہ کیا ہے کہ جیسے اگر آپ اس دن کووڈ 19 کے یونٹ میں کام کر رہے ہیں تو دین آپ وہیں کے ایگزٹ سے آپ باہر نکل جائیں گے, یو ڈونٹ کم بیک ان ٹو دا نرسنگ ہوم, آپ وہیں پر ہی رہیں گے, اسی میں آپ ٹریٹ کریں گے, آپ کو ساری اکوپمنٹ پرووائڈ کیا جائے گا, اینڈ دین اس کے بعد جو ہے وہ آپ وہیں کا جو ایگزٹ ہے وہیں سے آپ نکل جائیں گے, آپ کو واپسی نرسنگ ہوم سے نکلنے کی ضرورت نہیں ہے, ادھر کے ایگزٹ سے آپ نکل جائیں گے. اس کے بعد یہ کہ نیکسٹ ڈے آف کورس آپ جو ہے وہ اپنا جو گھر سے ہو کے آئیں گے واپسی, تو دین یو بی ان دا ریگولر جم جہاں پر آپ کا باقی سب پیشنٹس ہیں. جم میں ہم لوگ جیسے پہلے ہوتا تھا, ہم لوگ جم میں لا کے پیشنٹس کی ایکسرسائز وغیرہ کرواتے تھے, اب ہم کچھ نہیں کر سکتے, وی آر الاؤڈ اونلی ٹو ٹریٹ دم ان دیئر رومز, اور بہت لمیٹیڈ ہو گیا ہے, پیشنٹس بہت سے اس کی وجہ سے آلٹرڈ ان کی تھراپی ہو گئی ہے, بہت سے اس کی وجہ سے سفر کر رہے ہیں, ان لوگوں کو پوری صحیح معنوں میں جیسے کہتے ہیں ٹریٹمنٹ نہیں مل رہا, بٹ ہمارے ہماری بھی مجبوریاں, ہم ان کو لے کے نہیں جا سکتے کیونکہ ایک پیشنٹ کو بھی اگر لے کے جائے تو پورا جم جو ہے اس کو سٹرلائز کرنا ایک بہت بڑا کام ہے.
کتنا بڑا جم ہوتا ہے؟ کتنا بڑا جم ہوتا ہے؟
جم اچھے خاصے بڑے ہوتے ہیں, ڈیپینڈنگ آن کیسے کیسے نرسنگ ہومس ہیں, جو نئے نئے نرسنگ ہومس ہیں ان میں تو کافی بڑے بڑے جم ہوتے ہیں, اس میں مگر سوشل ڈسٹینسنگ مینٹین کرنا کافی مسئلہ ہوتا ہے, اور مگر جو چھوٹے ہیں جیسے پرانے نرسنگ ہومس ہیں اس میں تو بہت ہی مسئلہ ہوتا ہے کیونکہ اکوپمنٹ اتنا ہوتا ہے, پھر یہ کہ پیشنٹس کو دور رکھنا ایک دوسرے سے, تو اس لیے انہوں نے سرے سے جو ہے ختم ہی کر دیا کہ بھائی اب سب کو اپنے اپنے پتوں میں دیکھو,
تو اس کی وجہ سے وہ ظاہر سفر کر رہے ہیں جن کو ضرورت ہے روزانہ کی بنیاد پر ایکسرسائز کی یا تھراپی کی, ان کو وہ نہیں مل پا رہی, اور ساتھ ساتھ آپ کیونکہ یہ عمر رسیدہ لوگ ہیں تو ان کی اپنی بیماریاں بھی ظاہر ہے شدید نوعیت ہی کی ہو چکی ہوتی ہیں, اور ایسے میں اگر ان کو اس وقت کیا تھم گیا ہے نرسنگ ہومس میں یہ کرونا کا پھیلنا یا کم ہو گیا ہے؟
بھی یہ نہیں کہہ سکتے کیونکہ یہاں پر ابھی بھی بہت سے ایسے, کیونکہ جیسے آپ نے بولا ابھی کہ انڈر لائن کنڈیشنز بھی ہوتی ہیں, کیونکہ وہ بیسکلی تو خود بھی بیمار ہوتے ہیں, اس میں آن ٹاپ آف دیٹ اگر ان کو کووڈ 19 لگ جاتا ہے تو اس میں کیا ہوتا ہے کہ ان کی آلٹرڈ امیون سسٹم تو آلریڈی ہوا ہوا ہے, ساتھ ساتھ یہ ہو گیا مچ مور چانسز, جیسے خدا نخواستہ اگر وہ ڈائبٹیز ہے ان کو, یا اگر ان کو کوئی کارڈیاک کنڈیشن ہے, یا ان کو کوئی ریسپیٹوری ایشوز ہیں, تو اس کی وجہ سے ان کی طبیعت اور مزید خراب ہو جاتی ہے, اینڈ اس میں میں پرسنلی جن پیشنٹس کے ساتھ دوستوں کے ساتھ کام کر چکا ہوں, ان کی ڈیتھ بھی ہوئی ہے, تو اٹس ویری ڈسٹربنگ جب آپ کسی ایک پیشنٹ کو آپ اتنے عرصے سے آپ جانتے ہیں, اس کے ساتھ آپ کام کرتے آئے, سب کچھ پروگرس ہو رہا ہے, یا لانگ ٹرم کیئر پیشنٹ ہے وہ آہستہ آہستہ پروگرس کر رہی ہے, اینڈ وہ آپ کے ساتھ کمفرٹیبل ہو جاتا ہے, پھر ایک بچہ کو خبر ملے گی جی وہ پیشنٹ گیا تھا ہاسپٹل واپسی نہیں آیا,
لیکن یہ بتائیے کہ جب اتنی احتیاط ہو رہی ہے, باہر سے کوئی اندر نہیں آ رہا, اندر سے کوئی باہر نہیں جا رہا, تو پھر یہ کیوں ان بزرگوں کو کہاں سے یہ وائرس آپ سمجھتے ہیں کہ ان تک پہنچ رہا ہے؟
دیکھیں ان لوگوں نے کنٹین جب کیا تو کنٹین کرنے میں ایک روم میں اگر ایک بندے کو کیا ہوا ہے, پھر بھی وہ جو ڈک سسٹم ہے کیونکہ ابھی تک ان لوگوں نے اس چیز کو کنفرم نہیں کیا, اور اتنی انسرٹنٹی چل رہی ہے اس کے بارے میں کہ سمجھ میں نہیں آتا کہ کون سی چیز صحیح ہے کون سی نہیں ہے, اور پھر ماس سوشل میڈیا پہ جو لوگوں کو خبریں ملتی ہیں کچھ صحیح ہیں کچھ نہیں ہیں, تو ابھی تک یہ کنفرم نہیں ہے کہ یہ ڈراپلٹ ہے یا کس طرح سے یہ پھیلا جا رہا ہے, جیسے لوگوں جیسے یہاں پر جو CDC سے ہے کہ بھائی एक बंदा जो इन्फेक्टेड है वो 40 लोगों को दे सकता है, सही है ना। और मगर एट द सेम टाइम उसको खुद को पता नहीं है कि वो खुद कैरियर है कि नहीं, क्योंकि उसको खुद को साइन एंड सिम्टम्स हो नहीं रहे। तो इसी तरह से जो हेल्थ केयर वर्कर्स हैं वहां पर, देयर इज अ पॉसिबिलिटी हेल्थ केयर वर्कर्स है इधर से उधर जा रही है, सही है ना। इसी तरह से देयर इज अ पॉसिबिलिटी कि डक सिस्टम, जो नर्सिंग होम्स का जो डक सिस्टम है, उन्होंने कोशिश की है ज्यादातर जगहों पे कि फिल्टर्स भी सब चेंज करें, सब यानी डक सिस्टम को चेंज किया जाए, काफी हद तक उसको चेंज अपग्रेड किया जाए, मगर इट्स वेरी टफ टू कंटेन इट। बहुत मसला होता है, आपको कुछ नहीं पता चलता कि कहाँ से कैसे इन्फेक्ट हो रहा है।
तो दिन में
सारे
कितने आमतौर पर, क्या रेशो, क्या आप जिस जगह काम करते हैं, इस वक्त जहां आप काम करते हैं वहां कितने मरीज हैं कोरोना के?
मेरी शिफ्ट होती है अप्रॉक्सीमेटली 8 से 12 घंटे की मेरी शिफ्ट होती है, तो उसमें जैसे अगर 10 दिन 10 घंटे का दिन है तो उसमें अप्रॉक्सीमेटली मेरे पास 13-14 पेशेंट होते हैं। तो 13-14 पेशेंट, जैसे कल मेरा COVID-19 में नहीं था, मेरा दिन नहीं था, तो जितने मैंने पेशेंट्स देखे वो COVID-19 के नहीं थे, मगर एट द सेम टाइम ऐसे भी थे जिनके दरवाजे के बाहर उन्होंने प्रिकॉशन लगाई हुई थी कि भाई इसको टेस्ट किया हुआ है और अभी इसका टेस्ट रिजल्ट पेंडिंग है, तो वी डोंट नो कि इसको है कि नहीं है। और कुछ दफा ऐसा होता है कि वो बंदा वहीं पर ही बैठा हुआ है एंड लोग आ रहे जा रहे हैं, पर्सनल प्रोटेक्टिव इक्विपमेंट यूज कर रहे हैं, सब कुछ कर रहे हैं, मगर ही इज नॉट पॉजिटिव फॉर द कोविड, तो उसको जो है वो अभी COVID-19 के यूनिट में डाला है, सही है ना। तो वो वहां पर बैठा रहेगा, अब वो जब तक रिजल्ट नहीं आता जब तक वो COVID-19 के उसमें नहीं बच जाएगा। तो अगेन अगर है उसको तो ही इज इन्फेक्टिंग अदर पीपल ऑल्सो एट द
अच्छा,
सेम टाइम।
जो COVID-19 के जो पेशेंट्स हैं उन सबको एक ही कमरे में रखते हैं, एक ही जगह रखते हैं, या उनको अलग अलग रख रहे हैं?
नहीं, एक हॉलवे डेडिकेट कर देते हैं ज्यादातर नर्सिंग होम्स में, उन्होंने ऐसा किया है, पहले तो नहीं था, पहले उन्होंने जो था वो इस तरह से किया हुआ था कि बस उसको रूम की हद तक उसको महदूद किया हुआ है, सही है ना, और वहां पर जो भी जाएगा वो ये सब कुछ पहन के जाएगा, सही है, और बाहर आने से पहले वो सारी चीजें उतार के वापसी आएगा। ओके, तो उन्होंने वहां पर बिन्स रखे हुए थे, बायोडिग्रेडेबल बिन्स होते हैं हर रूम में, वहां पर वो रखे हुए थे और वहां पर आप अपनी सारी इक्विपमेंट वगैरह उतार के आप डालते। अच्छा, फिर उसके बाद उन्होंने क्या किया कि भाई स्टिल उससे कंटेन नहीं हो रहा था, तो स्ट्रेटेजी चेंज की उन्होंने, और उन्होंने जो है वो ये किया कि एक पूरा हॉलवे डेडिकेट कर दिया कि भाई इसमें जो है सिर्फ और सिर्फ COVID-19 के पेशेंट्स होंगे। तो उसमें जो स्टाफ नर्सेज जो भी थेरेपिस्ट वगैरह होंगे वो अगर वहां पर काम कर रहे हैं तो देन दे विल बी वर्किंग ओनली विद दोज पेशेंट्स एंड विल नॉट बी ट्रीटिंग अदर पीपल, सही है ना। तो इधर से उधर क्रॉस कंटेमिनेशन नहीं हो सके, तो उन्होंने जो है वो डेडिकेट कर दिया कि भाई एक जगह पे एक ही हॉलवे में वो है, मगर उसमें भी ऑफकोर्स उस हॉलवे में अलग अलग रूम्स हैं और वो सिंगल सिंगल रूम्स होते हैं, तो वहां पर उनको एक एक को एक एक रूम के अंदर रखा हुआ है।
ठीक
कुछ नहीं
ठीक
होता है कि पक्की मजबूरी हुई तो उन्होंने दो को कर दिया एक ही रूम में। बस ये प्रॉब्लम है कि इन्फेक्शन कंट्रोल या किस तरह से उसको कंट्रोल किया जाए वो अभी तक हार्ड एंड फास्ट जैसे कह सकते हैं ना कि यानी 100% कुछ भी अभी तक आया नहीं है।
आया नहीं। बहुत शुक्रिया आतिफ फारूकी साहब, ये थे आतिफ फारूकी जो एक नर्सिंग सेंटर में फिजिकल असिस्टेंट थेरेपिस्ट हैं, और उन्होंने हमें बताया कि किस तरह यहाँ पर नर्सिंग होम्स में उम्रशुदा अफराद को सहूलियात फराहम की जा रही हैं, या कोरोना के दौरान उनका क्या हाल है और रहा। एक ब्रेक लेते हैं और ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
और अब हम आपकी मुलाकात करवा रहे हैं यहाँ वर्जीनिया में एक फिजियोथेरेपिस्ट अफशां मुबशिर से, वो भी एक नर्सिंग होम में काम करती हैं, उनको प्रोग्राम में शामिल करते हैं और उनसे पूछते हैं कि यहाँ वर्जीनिया में जो नर्सिंग होम्स हैं उनकी इस वक्त क्या सूरत हाल है और वहाँ पर उम्र रसीदा अफराद के लिए क्या सहूलियात फराहम की जा रही हैं, कोरोना के दौरान उनको क्या मसाइल दरपेश हैं।
नर्सिंग होम टेली हेल्थ नहीं होता, ये होम हेल्थ और क्लिनिक्स टेली हेल्थ हो रहे हैं। नर्सिंग होम में ज्यादातर रेजिडेंट्स वहीं पे रहते हैं और वहाँ पे बाकायदा एक रिहैब डिपार्टमेंट होता है जहाँ पे पेशेंट को लाया जाता है और पेशेंट को ट्रीट किया जाता है। लेकिन आजकल क्योंकि कोरोना की वजह से पेशेंट को भी आइसोलेट किया जाता है, सब पेशेंट को अलग अलग रूम में ही ट्रीटमेंट दिया जा रहा है कि अगर पेशेंट स्पेशली अगर पेशेंट जो है कोरोना से अफेक्टेड है तो उसको बिल्कुल सेपरेट कर दिया जाता है, अलग आइसोलेशन कर दी जाती है उसकी। और इसी तरह जो स्टाफ है या फिजियोथेरेपिस्ट है वो पूरा अपना ड्रेसअप होके उसके पास जाता है और उसे ट्रीट करता है, और उसके बाद आने के बाद पूरा अनड्रेस होता है दोबारा से, और फिर उसके बाद ईच एंड एवरीथिंग डिसइंफेक्शन करते हैं, हैंड वॉश करते हैं। और मैं इतना फ्रिक्वेंटली नर्सिंग होम में तो नहीं जा रही आजकल, लेकिन मेरे बहुत से कोलीग्स और साथी हैं जो जा रहे हैं और जो मुझे बता रहे हैं कि क्या नाम जो है मुश्किल का सामना है, लेकिन वो कर रहे हैं। और मैं
सुना है कि कुछ कुछ लोग जो हेल्थ का हमला है वो भी कोरोना का, कोरोना ने उन पर भी हमला कर दिया, नर्सिंग होम के जो हमला था।
जी जी मैं काफी पर्सनली लोग जानती हूँ जिन पे कोरोना का अफेक्टेड है और जो माशाल्लाह सेहत याब होके वापस भी आ गए हैं और कुछ नहीं आ सके हैं।
बहुत सी हम बात नर्सिंग होम्स में भी हुई, तो उसकी क्या वजूहात थी? सुनने में यही आया है कि बहुत बूढ़े लोग
नर्सिंग होम में। अब देखिए नर्सिंग होम में पेशेंट जो होते हैं वो ज्यादातर जो होते हैं बेड बाउंड होते हैं, जैसे जो रेजिडेंट्स हैं ज्यादातर बेड बाउंड है, उनका वैसे ही लंग्स बहुत, यानी उनको और भी बहुत सी प्रॉब्लम्स है। एक नई प्रॉब्लम उनको जैसे कोई डायबिटिक है, कोई उनको पहले से नमोनिया हो गया है, और उनको फिर वायरस बहुत जल्दी इफेक्ट कर देता है। इसलिए मेरा ख्याल है कि इसलिए ज्यादा जो है अफेक्टेड हो रहे हैं, इससे कि वो बहुत एजेड लोग, एजेड भी हैं, बहुत ज्यादा बुढ़े भी हैं। ज़ाहिर है पेशेंट जो है वो 70, 80 प्लस हैं, तो वो एज भी है उनकी और वो बहुत अफेक्टेड होते हैं। और इसमें वायरस में भी काफी टाइप्स हैं, तो वो जो बुढ़ों को जिनको ऑलरेडी बहुत सारी प्रॉब्लम्स होती हैं तो उनको ज्यादा अफेक्टेड हो जाता है।
तो आपको ये मालूम है कि जिन नर्सिंग होम्स से आपका ताल्लुक़ है उनमें बिल्कुल सही सही इलाज भी हो रहा है, और लेकिन अमवात की तादाद ज़ाहिर है इसलिए भी ज़्यादा है कि वो पहले से ही मुख्तलिफ बीमारियों में मुबतला हैं और वो सरवाइव नहीं कर पा रहे अगर उनको कोरोना उन पर हमला कर दे। बेहद शुक्रिया अफशा मुबशिर, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। ये थी वर्जीनिया के एक नर्सिंग होम में काम करने वाली एक फिजियोथेरेपिस्ट अफशा मुबशिर।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम। इस वक्त हमारे साथ टेलीफोन पर मौजूद हैं फौजिया अहमद, जो सीनियर सिटीजन्स के लिए एक डे केयर चला रही हैं मिलवाकी में। तो उनसे पूछते हैं कि ये जो इनका सेंटर है ये किस तरह काम करता है और क्या क्या इसमें सहूलियात ये फराहम करती हैं आप सीनियर सिटीजन्स को। तो अस्सलाम वालेकुम फौजिया अहमद साहबा।
वालेकुम सलाम यास।
फौजिया साहबा कुछ बताइए कि आपका जो सेंटर है सकीना सेंटर जो सीनियर सिटीजन्स के लिए है, ये कब कायम हुआ और इसमें आप सीनियर सिटीजन्स के लिए क्या क्या सहूलियात फराहम करती हैं?
हमने 2004 में एक नॉन प्रॉफिट ऑर्गेनाइजेशन बनाई थी, मुस्लिम कम्युनिटी एंड हेल्थ सेंटर MCHC मिलवॉकी में। उसमें हमारे सोशल सर्विसेज थी जिनमें के फ्री क्लिनिक शामिल था, सीनियर्स का ये डे केयर शामिल था, और दूसरे हमारे बिहेवियरल हेल्थ की काउंसलिंग थी जो कि डिप्रेशन वगैरह एंग्जाइटी वगैरह की काउंसलिंग होती है। तो सीनियर सेंटर के में हमने फिर दूसरी बिल्डिंग में आ गए जहाँ पे 5,000 स्क्वायर फीट की हमारे पास जगह है। हमारे सीनियर्स वहाँ पे हफ्ते में 4 दिन आते हैं, उनके फील्ड ट्रिप्स होते हैं, उनकी क्लासेस होती हैं, उनके आर्ट्स एंड क्राफ्ट की क्लासेस होती हैं, उनकी हेल्थ एंड न्यूट्रिशन वगैरह की क्लासेस होती हैं, वो डिफरेंट प्रोजेक्ट्स करते हैं और कई जगह वो फील्ड ट्रिप्स में जाते हैं हमारे साथ, जहाँ वो अपने अपने ओन पे वो नहीं जाना शायद उनके लिए मुमकिन ना हो, क्योंकि हम उनको बस वगैरह फराहम करते हैं, हमारे कोऑर्डिनेटर्स उनके साथ जाते हैं। तो ये सब उसमें अपने पूरे दिन का निकट ट्रिप होता है, ये वापस फिर हमारे सेंटर आते हैं। अभी हाल ही में हमें मिलवॉकी काउंटी डिपार्टमेंट ऑफ एजिंग ने हमें उनके सीनियर डाइनिंग साइट बनाया है। तो उसमें होता ये है कि हम उन सीनियर्स के लिए 4 दिन हफ्ते में फूड केटर करते हैं। यहाँ हमारे 2 रेस्टोरेंट हैं, अनमोल रेस्टोरेंट है हमारा मिलवॉकी में जो कि हमारा देसी फूड या इंडियन فری اسٹائل فراہم کرتے ہیں, اور ایک ہے ڈیمسکس گیٹ جو کہ مڈل ایسٹرن میڈیٹرینین فوڈ کرتا ہے, کیونکہ ہمارے سینئرس میں کافی مڈل ایسٹرن بھی شامل ہیں اور انڈین پاکستانی بھی کافی شامل ہیں. تو یہ چار دن ہم انہیں فوڈ پرووائڈ کرتے ہیں جو کہ ملواکی کاؤنٹی کا پروگرام ہے. کوئی بھی جو 60 سال سے اوپر کی عمر کا ہو ان کے لیے ان کی طرف سے یہ فری پروگرام ہے. وہ ایک $3 پر میل کی ڈونیشن کہتے ہیں آپشنل ہے جو کہ وہ سینئر سے کہتے ہیں کہ وہ دیں. تو یہ پروگرام ہمارا سینئر کوآرڈینیٹر ہے ہماری مریم خان, وہ اس کو ہم نے وہ اس کو کوآرڈینیٹ کرتی ہیں.
تو یہ بتائیے کہ پھر کس طرح جو لاک ڈاؤن کے دوران بھی آپ کا یہ سلسلہ جاری ہے فوڈ کا؟
جی لاک ڈاؤن کے دوران میں وہ اس طرح سے ہے کہ یہ لوگ کیری آؤٹ یا پک اپ کے طور پہ باہر سے لے کے چلے جاتے ہیں. ہم ان لوگوں کے سب کے الگ سے کھانے میلز ان کو دے دیتے ہیں ان کی گاڑی میں, تو وہ ان لوگوں کے لیے بہت آسانی ہو جاتی ہے.
اچھا, تو ایک دن میں کتنے سینئر سٹیزنز کو آپ فوڈ پرووائڈ کر رہی ہیں آج کل؟
دیکھیں ہم نے لاسٹ مہینے پچھلے مہینے 850 سے اوپر میلز دیے تھے سینئر کو.
یعنی وہ 850 سے مراد کیا, ڈیلی کتنے دیتی ہیں؟
ڈیلی آپ ہمارا ایوریج آتا ہے 50 کا, 48-50.
تو کیوں دیتی ہیں یہ سینئر سٹیزنز کو یہ فوڈ؟ کیا وہ افورڈ نہیں کر سکتے یا ایسی آپ کی, کیونکہ اس میں شامل ہے آپ کی شیڈول میں؟
ٹھیک ہے, تو ملواکی کاؤنٹی ڈپارٹمنٹ آف ایجنگ کی ایک طرح کی سروس ہے جو کہ کوئی بھی 60 سال کی عمر سے زیادہ کا ملواکی کاؤنٹی کا جو بھی ہے ریزیڈنٹ, ان کے لیے وہ کھانا دیتے ہیں. اس میں بہت سارے فیکٹر ہوتے ہیں کہ وہ کھانا گھر میں نہیں بنا سکتے, وہ ہو سکتا ہے ان کے لیے مہنگا پڑتا ہو یا جو بھی ہو, تو وہ ان کی ڈائننگ سائٹ میں یہ ہے کہ کوئی بھی سینئر جا کے اپنا کھانا وہاں پہ کھا سکتا ہے. لیکن چونکہ آج کل کووڈ کی وجہ سے سارے سینئر سینٹر بند ہیں, تو ہم انہیں کیری آؤٹ کے طور پہ دے رہے ہیں.
ٹھیک, اور لیکن وہ خود آتے ہیں, آج کل وہ تو باہر نکلنا بھی مشکل ہے, تو وہ خود آتے ہیں لینے کے لیے؟
زیادہ تر تو خود ڈرائیو کر کے آتے ہیں, اگر وہ نہیں آتے تو ان کی جگہ کوئی اور لے جاتا ہے یا لے لیتا ہے.
آپ کیا دیکھ رہی ہیں کہ جو سینئر سٹیزنز آپ کے ساتھ وابستہ ہیں یا آپ کے اس سینٹر سے منسلک ہیں, ان میں سے کسی کو کورونا ہوا؟
ابھی تک ہمارے علم میں کوئی ایسا کیس نہیں ہے.
تو اس کا مطلب یہ کہ آپ کے ایریے میں لوگ سینئر سٹیزن جو ہیں اپنی حفاظت کر رہے ہیں اور اپنے آپ کو محفوظ رکھا ہوا ہے انہوں نے؟
بہت زیادہ, جی بالکل.
بے حد شکریہ فوزیہ احمد صاحبہ. آپ ملواکی وسکانسن میں عمر رسید افراد کے ایک سینٹر, ڈے کیئر سینٹر کے مالک ہیں, اور آپ نے ہمیں بڑی تفصیل سے بتایا کہ کس طرح وہاں پر عمر رسید افراد کو سہولیات فراہم کی جا رہی ہیں, اور خاص طور پر اس لاک ڈاؤن کے دوران.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
اس وقت ہمارے ساتھ موجود ہیں عرفان علی خان, جو ملواکی وسکانسن میں اس سکینہ سینٹر سے کے رکن ہیں, ممبر ہیں, اور کافی عرصے سے ہیں. تو ان سے پوچھتے ہیں کہ اس سینٹر میں ان کو کیا کیا سہولیات فراہم کی جا رہی تھیں یا اس وقت کی جا رہی ہیں کورونا لاک ڈاؤن کے دوران بھی. تو ان سے بات کرتے ہیں. السلام علیکم عرفان علی خان صاحب.
وعلیکم السلام بہن.
عرفان صاحب بتائیے کہ آپ نے یہ سینٹر کیوں جوائن کیا, اور کیا ایسے اور سینٹرز بھی موجود ہیں وہاں ملواکی میں یا وسکانسن میں؟
اور بھی سینٹر ہے وہاں پہ, لیکن میں انگلش بات کرنے میں اتنا پرفیکٹ نہیں ہوں, اس لیے دوسرے سینئر سینٹر میں نہیں جاتا ہوں. اور یہ سکینہ سینٹر میں کیا ہے, تھوڑی انگلش بھی بات ہوتی ہے, اردو بھی بات ہوتی ہے, اردو میں بھی سمجھاتے ہیں اور انگلش میں بھی سمجھاتے ہیں. اور اس یہاں پہ سہولت یہ بھی ہے کہ وہاں میڈیکل کا چیک اپ بھی ہوتا, میں شوگر پیشنٹ ہوں, شوگر ٹیسٹ ہوتی ہے وہاں پہ, اور فیزیوتھراپی ہوتی ہے, اور گارڈننگ ہوتی ہے, اور اسکول بھی ہے وہاں پہ, کافی بڑی جگہ ہے, اور ہمارے فرینڈز بھی ہے, کلوز ہے بالکل, और कभी फिजियोथेरापी कराते हैं, ब्लड चेकअप कराते हैं, और हयात फार्मेसी वाले आते हो वहाँ पे, वो लोग भी जो है हमारे को कुछ मेडिसिन वगैरह की सहूलत सब एक्सप्लेन करते हैं मेडिकल के बारे में, और तो सब समझ में आता हमारे को। हर एक दिन कुछ ना कुछ, पर कभी एक दिन गार्डनिंग रहती है, फिर कभी फिजियोथेरापी रहती, कभी एक्सरसाइज कराते, और कभी ब्लड टेस्ट होता, ये सब चलते रहता। और हम रोज जाते थे वहाँ, सॉरी मंडे ट्यूसडे वेडनेसडे थर्सडे, चार दिन रहता हमारे को, लंच भी मिलता वहाँ पे। मगर अभी क्या है, वो लॉकडाउन होने की वजह से लंच हमको टूगो लोग को, हम लोग मैं जाके मेरा मिल्स बस पिकअप करके आता हूँ, मेरा और मेरे वाइफ का।
अच्छा, तो आपकी वाइफ भी रुकन है इसकी, इस सेंटर में?
जी जी, मेरी वाइफ भी रुकन है।
अच्छा, तो वो इस वक्त यानी, लेकिन वो ये कह रहे हैं कि ऑनलाइन आपको अपने साथ उन्होंने अभी भी कुछ रखा हुआ, ऑनलाइन क्या इस वक्त एक्टिविटीज हैं आपकी?
ऑनलाइन पे मैं तो ऑनलाइन पे यूज नहीं करता हूँ, मैं जो भी बात करना है फोन पे बात कर रहा हूँ, या टेक्स्ट मैसेज करते हैं वो लोग, आपका फूड रेडी है आके ले जाओ, वो टेक्स्ट कर देते हैं, मेरे को करते हैं और दूसरों को भी कर देते हैं, आपका फूड रेडी है आके ले जाओ। अच्छा। तो मैं जाके फूड ला लेता हूँ, मेरा मिल्स बक्स मेरा, मेरी वाइफ का, और इस वक्त तो ये है, एक महीने से तो यही चल रहा है, जब से लॉकडाउन हुआ ना, और जब से ये चल रहा सब।
अच्छा।
अगर ये लॉकडाउन, हाँ बोलिए,
आप इससे पहले क्या करते थे और आपने ये सेंटर जो ज्वाइन किया तो क्यों ज्वाइन किया, ये तो आपने बता दिया, ये बताइए कि इससे पहले आप क्या करते थे?
मैं इसके पहले तो ये जो है हमारा, मैं तो सीनियर हूँ इंडिया में, मैं रिटायर्ड पर इंडिया में जॉब करता था न्यूट्रिशन लैब में।
अच्छा, तो यहाँ कब से आए अमेरिका में?
मैं आके, मैं देखिए ये 2010 में, 10 इयर्स हो गया, और सगीना सेंटर में भी 4-5 घंटे वहाँ गुजर जाते हैं समझिए।
बहुत शुक्रिया इरफान अली खान साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला,
शुक्रिया। मेरे को दो बेनिफिट ये है, खुशी दो बात की है, एक तो मैं सिटीजन हो गया तो मुझे गवर्नमेंट की तरफ से पेंशन वगैरह मिल जाता, और फिर सकीना सेंटर की तरफ से फूड वगैरह मेडिकल ये वो सब कुछ सकीना सिनेस्टर वाले मेरी मदद कर देते हैं। आई एम हैप्पी, खुश हूँ मैं।
आप आजकल एहतियात कर रहे हैं कोरोना से?
हाँ कर रहा हूँ, कर रहे वो लोग मास्क दिए ना हमारे सकीना सिनेस्टर वाले, वो मास्क लगा के जाता हूँ सब।
अच्छा ठीक है, बहुत शुक्रिया।
रोज मास्क लगा के जाता हूँ, फूड पिकअप कर लेता हूँ, वापस आ जाता हूँ, अंदर जाने की जरूरत ही नहीं पड़ती मेरे को, वो मैं गाड़ी में बैठा हुआ रहता हूँ, लाके दे देते वो लोग।
ये थे सकीना सेंटर के एक रुकन इरफान अली खान, जो बता रहे थे कि किस तरह विस्कॉन्सिन में ये सेंटर उनके लिए फायदेमंद साबित हो रहा है, और इस लॉकडाउन के दौरान भी उनको जो खाना मिला करता था पहले इस सेंटर से, वो अभी भी उनको मिल रहा है, और बाकी जो अपने आप को इन्होंने महफूज रखने के लिए पूरा इंतज़ाम करके ये वहाँ पर जाते हैं और अपना फूड पिक कर, अपना खाना वहाँ से पिकअप करके ले आते हैं। प्रोग्राम को आगे बढ़ाते हैं एक छोटे से ब्रेक के साथ।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज पर।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं यास्मीन जमील, आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम। इस वक्त दुनिया भर में लोग अपने अपने घरों में अपनी अपनी सतह पर अलग थलग होकर इनफरादी तौर पर और एक तरह से इज्तमाही तौर पर एक बहुत बड़े दुश्मन का मुकाबला कर रहे हैं, और वो ऐसा दुश्मन जो नज़र भी नहीं आ रहा, छोटा सा वायरस कोरोना वायरस COVID-19 कहलाता है, उससे जंग जारी है। ये जंग कब ख़त्म होगी और कोरोना पर कब फतह हासिल होगी दुनिया को, कौमों को, ये तो अभी इस वक्त हम कुछ नहीं कह पा रहे, लेकिन यकीनी तौर पर दुनिया में जंगें जारी हुई और वो ख़त्म हुई, लेकिन उनके असरात लोगों पर इनफरादी तौर पर, कौमों पर, इज्तमाही तौर पर ज़रूर पड़े। इस वक्त हम आपको एक ऐसी शख्सियत से मिलवा रहे हैं जो कोशिश में है कि दूसरी आलमी जंग ने जिन लोगों को मुतासिर किया, जिन लोगों ने अपनी आँखों से दूसरी आलमी जंग को देखा اور اس کے اثرات کا براہ راست مشاہدہ کیا یا اس کی زد میں آئے, ان کے تاثرات کو قلم بند کیا جائے کہ انہوں نے اس جنگ کو جب دیکھا تو کیا محسوس کیا. بالکل اسی طرح جس طرح اس وقت کرونا کے خلاف جو جنگ لڑ رہے ہیں, یقینی طور پر کرونا کے بعد ان کے مشاہدات, ان کے تجربات آنے والی قوموں کے لیے کیا کہنا چاہیے, ایک براہ راست معلومات فراہم کریں گے. انور ظہیر ہیں, شاعر ہیں, ادیب ہیں, کالم نگار ہیں, اور اس کے ساتھ ساتھ اب تو تاریخ دان بھی بن رہے ہیں, جبکہ کتاب لکھ رہے ہیں دوسری عالمی جنگ کے جو زندہ بچ جانے والے لوگ ہیں ان کے انٹرویوز پر مبنی ایک کتاب تحریر کر رہے ہیں. 3 سال سے لکھ رہے ہیں, انگریزی اور اردو دونوں میں یہ لکھیں گے, اور اس کتاب کو ریفرنس بک کے طور پر استعمال کیا جانے والا ہے, تو یہ بڑی اہم کتاب ہوگی. اس کے ساتھ ساتھ ہم ان سے یہ بھی بات کریں گے کہ اس وقت کیا ان کی شاعری, ان کے ادب پر, ان کے کالمز پر کرونا وائرس کسی بھی انداز میں حملہ کر رہا ہے. تو چلیے ان سے گفتگو کرتے ہیں. السلام علیکم انور ظہیر صاحب.
وعلیکم السلام.
جرمنی برلن سے آپ ہمارے ساتھ ہیں, اور آپ پہلی شخصیت ہیں جو برلن سے ہمارے پروگرام میں شرکت کر رہی ہے. بڑی خوشی سے اور ہمارے سننے والے یقینی طور پر خوش ہوں گے کہ ایک پاکستانی جو برلن میں موجود ہے اتنا کچھ کرنے کی کوششوں میں مصروف ہے. تو سنتے ہیں کہ وہ اور کیا کیا کچھ کر رہا ہے, اور اگر وہ شاعر ہے تو پھر آج کل اس کی شاعری پر کیا رنگ غالب نظر آ رہا ہے. تو پہلے ہم بات کرتے ہیں آپ کی کتاب کی. انور ظہیر صاحب, کیسے خیال آیا کہ آپ دوسری عالمی جنگ کے جو سروائیورز ہیں وہ ملتے کہاں ہیں, اور اگر وہ ہوں گے وہ تو پھر جرمنی میں اگر ہیں تو وہ تو جرمن زبان بولتے ہیں, تو پہلے آپ نے جرمن زبان پر قدرت حاصل کی, پھر ان کے انٹرویوز کیے, اور پھر یہ کتاب کیا جرمنی زبان میں لکھیں گے, جرمن زبان میں لکھیں گے یا صرف اردو اور انگریزی میں ہی ہوگی؟
کیونکہ 25 سال سے 30 سال سے یہاں رہ رہا ہوں میں, اور اسی زبان میں اپنی تعلیم بھی کی وغیرہ. اور یہ جو کتاب ہے اس کے بارے میں بتانا چاہ رہا تھا کہ میں اصل میں میری پاکستان میں کئی لوگوں سے بات ہوئی تھی, تو پتا چلا تھا کہ جی لوگوں میں یہ خواہش ہے کہ بھائی جو دوسری جنگ عظیم تھی اس میں کیا ہوا, اتنا زیادہ اردو میں اس میں مواد نہیں ہے, اس میں معلومات نہیں ہے لوگوں کو. تو پھر میں نے سوچا کہ کیوں نہ اس کے اوپر کام کیا جائے, اس پہ کوئی کتاب لکھی جائے. تو میرے ذہن میں میرے پاس ایک سیمینار کی مجھے دعوت آئی تھی جس میں وقت کے گواہ کے نام سے وہاں پہ لوگ موجود تھے, وہ سارے جو کہ انہوں نے خود جنگ عظیم دوئم کو خود دیکھا تھا. تو ان سے ملنے کے بعد, ان سے ساری باتیں کرنے کے بعد مجھے اس خیال نے اور زیادہ تقویت دی کہ میں اس پہ کتاب لکھوں, اور میں ان سے سب سے انٹرویو کروں اور ان سے کتاب لکھوں. تو ان سب سے میں نے اپنی خواہش کا اظہار کیا, تو اس بات پہ بہت خوش تھے وہ کہ اردو زبان میں یہ کتاب لکھی جائے گی اور پاکستان میں لوگ اس کو پڑھیں گے, اور یا اردو بولنے والے جہاں جہاں دنیا میں وہ پڑھیں گے تو ان کو یہ بات پتہ چلے گا کہ بھائی سیکنڈ ورلڈ وار میں یہاں جرمنی میں کیا ہوا, کیا حالات تھے, کیسے لوگوں کے ساتھ کیا کیا واقعات پیش آئے. تو وہ ساری باتیں جو ہے وہ میں نے سب سے جا کے پھر کچھ میں نے پہلے ایک پرفارمنس تیار کیا, سوالات تیار کیے, وہ لوگوں کو میں نے تقسیم کیا کہ بھائی اس پہ آپ جواب لکھیں. کچھ لوگوں کو میں نے اپنے دفتر تک مدعو کیا, پھر ان سے بیٹھ کے انٹرویو لیا. کچھ لوگوں نے انٹرویو دینا تحریری طور پر پسند کیا, کچھ لوگ آئے ساتھ, تو جو لوگ آئے بیٹھے بات کی, اس سے یہ ہوا کہ باتوں سے باتیں نکلتی گئیں, مزید باتیں پتہ چلی. تو ایسے ایسی باتیں پتہ چلی جو کہ واقعی بہت دلچسپ ہیں, اور ان کو قلم بند کرنا بہت ضروری ہے میرے لیے. تو آج کل میں اسی پہ کام کر رہا ہوں, تقریباً 3 سال سے کر رہا ہوں اس پہ میں کام.
تو کتنے, اور ابھی کرونا سے کتنے کتنے جو لوگ تھے جو آپ کو ملے, اور ان کی ظاہر عمریں بہت زیادہ بھی ہوں گی, تو ابھی تک وہ سب حیات ہیں؟
افسوس کی بات یہ ہے کہ ابھی 2 حضرات جو ہیں ان کا انتقال ہو گیا اس دوران, ابھی جن سے میری بات ہو چکی تھی, اور ابھی باقی لوگ ہیں. میں نے کوئی 13 لوگوں سے تقریباً ملاقات کی تھی, اور 13 لوگوں سے بات چیت کی تھی, اور جس میں سے کچھ لوگوں نے جیسا کہ میں نے بتایا کہ فارم صرف ہمارا جو استعمال نامہ تھا اس کو پور کر کے بھیجا, انہوں نے کچھ لوگ میرے پاس آئے تھے, کچھ لوگ مجھے اس پروگرام میں ملے تھے, وہاں بیٹھ کے بات شروع کر دی تھی میں نے. یہ ساری چیزیں اس طرح سے میں نے اس کو اکٹھی کیا. اور ابھی کورونا سے چونکہ لاک ڈاؤن سے فائدہ اٹھاتے ہوئے میں چاہ رہا ہوں کہ جلد سے جلد اس کو اب نکال دیا جائے کتاب, کیونکہ ابھی کچھ لوگ تاحیات ہیں یہاں اور انہوں نے بھی مجھ سے یہ کہا ہے کہ بھائی آپ جلدی کر دو, ہماری زندگیوں کا کچھ بھروسہ نہیں ہے کہ ہم کب اور رہیں نہیں رہیں, اس کو اب نکال دو. تو اس لیے اس پہ میں کام کر رہا ہوں.
تو امکان ہے کہ کرونا کے اس دور میں, یہ کرونا سے تو سب جنگ لڑیں گے, آپ دوسری عالمی جنگ کے لوگوں کی جو شواہد ہیں وہ دنیا تک پہنچا دیں گے.
جی وہ میں اسی پہ اصل میں زیادہ توجہ اسی پہ مرکوز کیا بیٹھا ہوں, کیونکہ میں چاہتا ہوں کہ اس سال کے اینڈ تک یہ کتاب ضرور منظر عام پہ آ جائے. اس کا نام بھی وقت کے گواہ میں نے چوائس کیا ہے, وقت کے گواہ. اور میں اسی لیے کرونا پہ اتنا کچھ نہیں لکھ پایا, لیکن کرونا پہ میں نے صرف دو کالم لکھے ہیں جو باہر میں چھپا ہے پاکستان میں, اور وہ دونوں کرونا ہی کے اوپر ہیں دونوں کالم میرے. اور ایک تو وہ کرونا سے جرمنی کے حالات کے اوپر تھا کہ جرمنی میں کیا ہوا کرونا کے ساتھ, کیسا کس طرح ہوا. اور دوسرا جو میرا کالم ہے وہ بہت امپورٹنٹ کالم ہے, وہ ہے کیا عالمگیریت سے کہ جن کو اب واپس بند کرنے کا موقع آ گیا ہے. کہ یہ کہ جب چائنا میں یہ پھیلا وبا اور وبا پھیلی اور پھر اس کے بعد یہاں یورپ تک پہنچا, اس کے بعد یورپ پہنچنے کے بعد سارا لاک ڈاؤن ہو گیا, بند ہو گیا, تو یہ ہوا کہ لوگ اب جرمنی بھی جیسے کہ وہ 50% سے زیادہ جو ہے وہ چائنا سے مال درآمد کرتے ہیں, تو یہ بھی پریشان ہو گئے کہ بھائی اب سامان کیسے آئے گا, اب جناب وہ ماسک نہیں ہے, اب یہ دوائیں کیسے آئیں گی, یہ وغیرہ وغیرہ. تو اس کے اوپر میں نے کالم لکھا ہے کہ کیا عالمگیریت جو ہم نے کیا ہوا ہے کہ بھائی بس سب چیز چائنا سے چلی آ رہی ہے, اور یہ ایک گلوبل ویلیج جو بنا دیا دنیا کو, یہ اب اس کا وقت کیا واقعی ہے یا اب اس کا وقت ختم ہو رہا ہے. اب یہ ضروری ہے کہ لوگ اپنے اپنے ملک میں اپنے اپنے مارکیٹ اپنی بنائیں, تاکہ کوئی ایسا واقعہ پیش آئے تو پھر اس کے آسرے میں نہ بیٹھے رہیں کہ جی اب کیسے ہوگا, اب تو چائنا سے سامان آ نہیں رہا ہے, پھر چائنا بھی مہنگی دام وصول کر رہا ہے کہ بھائی اب ہم سے منگوانا ہے نا, ٹھیک ہے زیادہ پیسے دو. تو ان سب پہ میں نے ایک کالم لکھا ہے کہ عالمگیریت جو پورا گلوبل ویلیج بنا دیا گیا کہ بھائی آپ یہاں بیٹھے ہیں, آپ یہاں سے بات کر رہے ہیں, لیکن پتہ چلا کہ کوئی ترکی سے آپ کو ڈیل کر رہا ہے کوئی کہیں. تو اب اس پہ غور کرنا لازمی ہو گیا ہے کہ یہ ضرور اس کو کم کیا جائے اس کو, کیونکہ اب اگر ایک ملکی کے آسرے پہ بیٹھے رہیں گے آپ, وہاں وہی وبا پھیل گئی تو مسئلہ ہے, تو آپ کو ان میں کیا ہوگا. کیونکہ یہاں بھی ابھی جرمنی میں بھی یہ بڑے مسئلے ہو رہے تھے کہ ماسک نہیں ہے, ڈاکٹروں کے لیے ماسک کیا ہوگا, اور جہاز آ نہیں رہی, فلائٹ نہیں آ رہی, تو یہ سب چیزیں تھیں. تو اس کو مد نظر رکھتے ہوئے میں نے یہ کالم لکھا کہ بھائی یہ عالمگیریت کے جن کو اوپن کرنے کا وقت آ گیا ہے, آپ اپنے اپنے ملک میں اپنے ڈیپینڈ کریں, اپنے ملک میں کریں. اور امریکہ والے بھی یہ سوچ رہے ہیں بات کو, جرمن والے بھی سوچ رہے ہیں اس بات کو کہ اپنے ملک کی مارکیٹ کو مزید وسیع کیا جائے اور چائنا کے ہی آسرے میں نہ بیٹھے رہے ہم.
اچھا, اردو انجمن برلن کے بھی نائب صدر ہیں اور اب اور شاعر بھی ہیں, تو آپ اس انجمن کے پلیٹ فارم پر اب جو کچھ بھی کر رہے ہیں کرونا کے اس دور میں, آن لائن مشاعرے اور آن لائن جو شعرا ہیں ان کو مدعو کر رہے ہیں اور ان کو ایک دوسرے کے ساتھ اپنا کلام شیئر کرنے کی دعوت دے رہے ہیں, کچھ ان کا ذکر کیجیے کہ اس دور میں آپ نے اس حوالے سے کیا کچھ کیا.
میں نے جی ہم نے اردو انجمن برلن میں ہماری تنظیم ہے جرمنی میں جو پچھلے 25 سالوں سے ہے, اور وہ تنظیم کا زیادہ مقصد اردو کی ترویج ہے, اردو زبان کی. تو ہمارے جرمن ممبرس بھی ہیں اور ہمارے جنرل سیکرٹری صاحب جو ہیں وہ خود بھی جرمن میں ہیں, جرمن ہیں, اور وہ بھی ہمارے میری کتاب میں سیکنڈ ورلڈ وار میں موجود ہیں, انہوں نے بھی سیکنڈ ورلڈ وار خود دیکھی ہے.
اچھا,
اچھا. تو جی تو اس لحاظ سے ہم جو ہیں یہ پروگرام کرتے رہتے ہیں ہمیشہ, سال میں 2 بڑے پروگرام ضرور کرتے ہیں, اور ہم نے کئی پروگرام کر کے اردو زبان کی ترویج میں بہت مدد کیا ہے. کام پچھلے سال ہم نے یہاں کے چرچ میں اردو کا مشاعرہ کیا تھا جو امن کے نام اس پہ تھا, عنوان تھا اس کا امن, اور ساری شاعری امن پہ ہوئی تھی. تو یہ ایک نئی تاریخ تھی جو برلن میں ہم نے لکھی تھی کہ وہ اردو کو ہم نے یہاں جرمن لوگوں تک پہنچائی, اور اس کا اور وہ ساری شاعری کا ترجمہ بھی جرمن زبان میں پیش کیا گیا تھا, اردو اور جرمن دونوں زبان, تاکہ جرمن جو لوگ آئے ان کو بھی پتا چلے کہ اردو میں بھی امن پہ بہت ساری باتیں ہوتی ہیں اردو زبان میں بھی, اور وہ بڑا کامیاب کام تھا ہمارا جو کچھ ہم نے کیا ہوا. لیکن ابھی فی الحال چونکہ لاک ڈاؤن ہے, سب کچھ بند ہے, تو اس سال ایکچولی میرا بہت بڑا ایک پروگرام کرنے کا پروگرام تھا 2020 میں 20 تاریخ کو, 20 جون کو, لیکن وہ رہ گیا اب تو ظاہر ہے کرونا کی وجہ سے. تو اس میں ویسے ہم نے اب آن لائن شروع کیا ہم نے پروگرام کرنا. تو ہم نے پہلا آن لائن مشاعرہ کرایا تھا ہم نے, جو کہ چار بر اعظم چار کنٹیننٹ کے شاعر و شاعرہ موجود تھے اس میں. پھر دوسرا ہم نے مشاعرہ کرایا جو یورپ اور ایشیا کا تھا, اور 17 تاریخ کو ایک تیسرا جو کہ یہ میرے فن اور شخصیت پہ کتاب آئی ہے, لفظ بولیں گے میری تحریر کے, جو کہ امتیاز گورکھپوری صاحب نے ممبئی سے نکالا ہے.
مشاعرہ ہوا آپ نے, جو مشاعرہ آپ نے کیا اس میں کرونا کی شاعری کا غلبہ رہا؟
جی جی, کرونا کی شاعری کا کافی غلبہ رہا, لوگوں نے سنا ہے کرونا کی شاعری کی, اور دوسری شاعریاں دوسری چیزیں بھی سنائی گئیں, لیکن بہت سے لوگوں نے کرونا پہ بھی سنایا. ظاہر ہے کہ کرونا اب ایسا ہو گیا ہے آپ کے ہاؤس حواس پہ سوار, اس سے اور جب آدمی شاعر ہے وہ یہ مصنف ہے حساس ہے, تو ظاہر اس کے بغیر تو رہ نہیں سکتا, وہ تو لکھے گا کچھ نہ کچھ.
تو آپ بھی لکھ رہے ہیں تو کچھ
یہاں پہ جی اپنے دو اشعار پیش کرنا چاہوں گا جو میں نے لکھا ہے. چونکہ میری توجہ میری کتاب پہ ہے اس لیے زیادہ شاعری پہ توجہ بھی فی الحال نہیں دے پا رہا ہوں, لیکن میں دو افسانے بھی لکھ رہا ہوں جو میں افسانے بھی لکھتا ہوں, میں نے آپ کو بتایا تھا دو افسانے لکھ رہا ہوں جو کہ کرونا پہ ہیں اور اسی وبا کے اس پہ ہیں.
تو چلیے جو دو اشعار اس وقت تک آپ لا چکے ہیں باہر وہ ہمارے سننے والوں تک بھی پہنچائیے.
بہت شکریہ. نوازش ہے کہ شہر اپنا ہے مگر کیوں اجنبی لگتے ہیں لوگ. اب یہ ہے کہ دیکھیں کوئی چل رہا ہوتا ہے تو وہ راستہ وہ تبدیل کر لیتا ہے نا, تو دور ہو جاتا ہے, تو ڈسٹینس رکھنے کا سانس جی فاصلے لیتا ہے. تو شہر اپنا ہے مگر کیوں اجنبی لگتے ہیں لوگ, اب یہاں سہمے ڈرے سے جانے کیوں رہتے ہیں لوگ, اور وحشتوں نے کر دیا حال شہر اتنا برا, وحشتوں نے کر دیا حال شہر اتنا برا, گھر میں رہتے ہیں مگر گھر سے ڈرا کرتے ہیں لوگ. آداب.
بہت
شہر اپنا ہے مگر کیوں اجنبی لگتے ہیں لوگ, اب یہاں سہمے ڈرے سے جانے کیوں رہتے ہیں لوگ.
بہت بہت شکریہ انور ظہیر صاحب, برلن میں آپ ہمارے ساتھ موجود ہیں اور آپ نے بڑی بہت سے جو آپ ادبی کام کر رہے ہیں شاعری پر جو آپ کام کر رہے ہیں, آپ کی گفتگو سن کر یقیناً ہمارے سننے والوں کو بہت اچھا لگا ہوگا. آپ کا بہت شکریہ, آپ نے ہمارے پروگرام کے لیے وقت نکالا.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے VOA اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, آپ سن رہے ہیں ہمارا خصوصی پروگرام. کرونا کی وبا کے دوران شاعروں کو کرونا کو ہدف بنانے کا نادر موقع مل چکا ہے, اور جب بھی کسی شاعر سے پوچھا جاتا ہے کہ آج کل کیا کر رہے ہو تو ان کا جواب یہی ہوتا ہے کرونا پر حملہ کر رہے ہیں. ایک ایسے شاعر سے آپ ملاقات کروا رہے ہیں جو دو ماہ سے صرف اور صرف کرونا پر وار کیے جا رہا ہے. کبھی مزاحیہ طریقے سے اس پر حملہ کرتا ہے اور کبھی سنجیدہ طریقے سے, اور اب یہ دیکھتے ہیں کہ کرونا ان کی شاعری سے کب نکلے گا, کب ان کی شاعری کرونا کا پیچھا چھوڑے گی. تو نام ہے ان کا پروفیسر عابد محمود عابد, گورنمنٹ پوسٹ گریجویٹ کالج میرپور میں اردو کے شعبے کے پروفیسر ہیں اور ساتھ ساتھ شاعری کا بچپن سے مشغلہ ہے. تو آئیے ان سے گفتگو کرتے ہیں. السلام علیکم پروفیسر عابد محمود عابد.
وعلیکم السلام.
بہت شکریہ. آپ بتائیے کہ بچپن سے کیا مراد ہے, کب سے آپ نے پہلا شعر کہا, کب سے شاعری شروع کی, تو چھپنا کب شروع ہوئی؟
چھپنا تا تقریباً آٹھویں جماعت میں تھا جب میں پہلی بار چھپا تھا، لیکن وہ ایک خط تھا تبصرے کے انداز میں، راول پنڈی سے ایک مجلہ چھپتا تھا روزانہ ماہنامہ مجاہد، تو اس میں وہ خط چھپا تھا، تو پھر اس حوصلہ افزائی کے نتیجے میں پھر میں لکھتا چلا گیا۔
تو پھر بتائیے کہ آپ نے کہا کہ آپ کی دو ماہ کی کمائی ہے جو حاصل ہوئی ہے، آپ صرف اور صرف کورونا پر وار کر رہے ہیں، تو یہ کہانی ہمارے سننے والوں کو بھی سنائیے۔
تضمین ہے، غلط بتائی گئی ہسٹری ہمیں یارو، غلط بتائی گئی ہسٹری ہمیں یارو، جسے سبھی نے بہت اہتمام سے سنا تھا، جسے سبھی نے بہت اہتمام سے سنا تھا، ہوا انارکلی کا کورونا ٹیسٹ مثبت، ہوا انارکلی کا کورونا ٹیسٹ مثبت، سو بادشاہ نے دیوار میں اسے چنا تھا۔ یہ کچھ سنجیدہ اشعار ہیں، وہ سنانا چاہتا ہوں۔
جی ضرور ارشاد۔
ہر کسی سے اتنا کہنا گھر پہ رہنا، ہر کسی سے اتنا کہنا گھر پہ رہنا، میرے بھیا میری بہنا گھر پہ رہنا، میرے اپنو تم سلامت سب سلامت، میرے اپنو تم سلامت سب سلامت، مال دولت اور گہنا گھر پہ رہنا، بس یہی ہے التجا عابد کی سب سے، دوستو محفوظ رہنا گھر پہ رہنا۔ بہت شکریہ۔ ایک غزل کے چند اشعار۔ جلد ہی ماسک اتر جائیں گے، جلد ہی ماسک اتر جائیں گے، یار یہ دن بھی گزر جائیں گے، یار یہ دن بھی گزر جائیں گے، ہر کوئی اپنی دکان کھولے گا، کام پر اہل ہنر جائیں گے، کام پر اہل ہنر جائیں گے، گود جھولوں کی ہری ہوگی نا، پارک بچوں ہی سے بھر جائیں گے، پارک بچوں ہی سے بھر جائیں گے، یہ جراثیم کرونا کے سبھی تیری توفیق سے مر جائیں گے۔
بہت خوب۔
یہ ایک دعائیہ نظم ہے، اس کے چند اشعار۔
جی ضرور۔
مصلی بچھا ہے دعا ہے خدا ہے، مصلی بچھا ہے دعا ہے خدا ہے، وبا ہے تو کیا ہے دعا ہے خدا ہے، کریں احتیاطی تدابیر مل کر، کریں احتیاطی تدابیر مل کر، یہی حل بچا ہے دعا ہے خدا ہے، وہ محفوظ مامون ہے وائرس سے، جو گھر پر ڈٹا ہے دعا ہے خدا ہے، ہمارا مسیحا محافظ بنا ہے، فرشتہ نما ہے دعا ہے خدا ہے۔
بہت خوب، بہت
جی، بہت شکریہ۔
تو یہ ہیں کچھ آپ نے شاعری آپ کی جو آپ نے پیش کی، اور جسے آپ نے کہا کہ یہ آپ کی کرونا کے لاک ڈاؤن کے دو ماہ کی کمائی ہے۔
جی
جی ہے۔ تو اب یہ کمائی جو ہے اس کا سلسلہ آگے کیسے چلے گا؟
جی یہ جب تک گھر بیٹھے ہیں جاری رہے گا۔
جاری رہے گا، تو کہیں ایسا تو نہیں کہ اس پر ایک پوری شعری مجموعہ تیار ہو جائے گا؟
جی اگر حالات خدا نہ کرے کہ ایسی نوبت ہے، میں تو یہ چاہتا ہوں کہ فوراً یہ وبا ٹلے اور ہم جائیں معمول کی زندگی کی طرف۔
تو آپ کے یہاں جو اسٹوڈینٹس ہیں میرپور میں، وہ آن لائن پڑھ رہے ہیں کہ گھروں میں بیٹھے؟
جی ابھی ہم آن لائن کلاسز شروع کرنے لگے۔
تو کیا وہ فیسلٹیز اویلیبل ہیں آپ لوگوں کو کہ بچے سب بچوں کے پاس
الحمدللہ ہیں،
انٹرنیٹ اویلیبل ہے؟
جی بالکل ہے۔
اور وہ جو سلیبس وغیرہ ہے وہ کیسے آپ تو پیش کریں گے؟
وہ سارا ہم تیار کر چکے ہیں۔
تو بہت شکریہ پروفیسر عابد محمود عابد، آپ گورنمنٹ پوسٹ گریجویٹ کالج میرپور میں پروفیسر ہیں اردو کے شعبے کے، اور آپ نے ابھی کچھ آپ کی کتاب زیر ترتیب ہے جس میں بچوں کی نظمیں بھی ہیں اور سنجیدہ اور مزاحیہ شاعری دونوں ہیں۔ ہماری دعا کہ جلدی سے آپ کرونا کی اس وبا سے اپنی شاعری کو آزاد کریں، اور آپ کی جو کتاب ہے جو صحیح معنوں میں کیا کہنا چاہیے پازیٹیو شاعری کی کتاب ہے، وہ سب کے سامنے پہنچے اور سب اسے پڑھیں اور آپ کو داد دیں۔ بہت شکریہ۔ اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف